मकतबे तशियों में इमामत का नफाज जो है वो इमाम मासूम की गैबत में किस तरह होता है?
हाँ बिल्कुल, ये हमारे लिए इंतहाई अहमियत का हामिल है। यही सवाल के जिसको हम मरजियत का एक पूरा निज़ाम भी कहते हैं, ये बिल्कुल ऐसे ही कि जैसे जब नबी अकरम इस दुनिया से तशरीफ लेके जा रहे थे, जब नबी अकरम की रहलत होती है तो नबी अकरम ने पहले से एहतमाम किया, यानी गुज़श्ता इमाम ने, क्योंकि नबी अकरम का एक उनवान इमामत भी है। और खुद सैयदुश शुहदा की रिवायत है कि इन रसूलुल्लाह ही काना हुवल इमाम, बेशक रसूलुल्लाह भी इमाम थे। तो वहां पे नबी अकरम अपनी इमामत को अमीर अलमोमिनीन की शक्ल में तारुफ करवा के अपनी इमामत को एक जानशीन दे रहे थे, मनसबे इमामत को, कि जिसके लायक अमीर अलमोमिनीन जैसी शख्सियत तो उसको आगे बढ़ा रहे थे निजामे इमामत को, कि नबी जब जा रहा होता है तो उम्मत को अपने हाल पे छोड़ के नहीं जाता, और एक इमामत का निजाम जारी वसारी रहता है हजरत आदम से लेके और कयामत तक ये जारी वसारी रहेगा, लेकिन मुख्तलिफ शक्लों में, जैसे अंबिया की इमामत है, अइमे मासूमीन की इमामत है जो कि अभी भी जारी वसारी है, तो इसी तरह जैसे नबी अकरम चाहते हुए अपने बाद इमामत के निजाम के तसलसल के तौर पर अमीर अलमोमिनीन का तारुफ करवा के गए, और अमीर अलमोमिनीन को बिइज़्निल इलाही इमाम मुस्लिमीन तारुफ करवाया, इसी तरह आयमा ने अपनी जिंदगी के अंदर भी वहां पे जब इमाम खुद एक खास इलाके में गायब होते थे, यानी एक गैबत होती थी, जैसे अभी गैबत जमानी है, एक खास जमाने में इमाम मौजूद नहीं है, पहले गैबत ऐसे होती थी इमाम के दौर में कि एक खास मकान में इमाम मौजूद नहीं है, तो फकत उस जहां इमाम मौजूद है वहां इमाम खुद इमामत कर रहे हैं, और फिर अपना नाइब बनाते थे उन इलाकों के लिए जहां पे इमाम जाहिरन बिनफ्स नफीस खुद मौजूद नहीं है। तो इसी तरह जमाने के एतबार से भी जो फासला आया है, इमाम मासूम पर्दे गैबत में गए, तो हमारे पास अहादीस है इमाम सादिक अलैहिस्सलाम से भी है, इमाम हसन असकरी अलैहिस्सलाम से भी है, खुद इमाम जमाना अलैहिस्सलाम से भी है, कि ये गैबत का जो दौर है इसको दो हिस्सों में तकसीम किया जाता है। एक है हमारे पास गैबतें सुगरा, जिसके अंदर इमाम मासूम जो है वो अपने नाइबीन खास का ऐलान करता है, यानी नियाबत खासा भी इसे कहते हैं, कि खास नियाबत यानी जहां पे नाइबीन का बकायदा नाम लिया जाता है, बकायदा कहा जाता है कि ये फला शख्स नाम लिख मुशख्फस करके इमाम फरमाते हैं कि ये मेरे नायब है, कि जो नवाब अरबा के नाम से मारूफ भी है, कि जिनके अंदर हमारे पास उस्मान बिन सईद है, उस्मान है, हुसैन बिन रूह है, और उसकी आखिरी कड़ी अली बिन मोहम्मद सन है। तो हम ये देखते हैं कि चार नवाब अरबा खास इमाम थे जो कि इमाम की गैबत सुगरा के अंदर राबते का काम करते थे आमतुल मुस्लिमीन और इमाम हुज्जत के दरमियान। तो इसी तरह जब गैबत सुगरा का दौर तकरीबन ये 329 तक जारी रहा, 260 में इमाम की गैबत होती है और 329 हिजरी तक जारी रहा, 70 साल की गैबत सुगरा के दौर में ये चार नवाब अरबा के जरिए थे उम्मत मुस्लिमा की हिदायत का सामान इमाम मासूम की जेर निगरानी नवाब अरबा यानी खास नाइबीन के जरिए से हो रहा था। उसके बाद इमाम ने अपनी जिंदगी में ये रिवायत कही कही थी कि गैबत कुबरा के दौर में क्या होगा, गैबत कुबरा यानी जब इमाम मासूम हत्ता इन चार अफराद से भी शख्सन अब रबते में नहीं है। तो यहाँ पर इमाम ने कुछ वो बताई थी, कुछ सिफात बताई थी कि इन सिफात का हामिल दरअसल हमारा नाइब होगा, दरअसल तुम्हें क्या कहते हैं तुम्हारे ऊपर वाजिब है कि तुम इनकी इताअत करो, क्योंकि ये हमारी तरफ से तुम्हारे ऊपर हुज्जत होंगे, और ये इमाम की बाकायदा वाज हदीस हमारे पास मौजूद है इस हवाले से। और कुरान मजीद में भी, मैं कुरान की आयत भी पढ़ता हूँ साथ साथ में, जहाँ पे फकाहत फकी और रुजू के बारे में आया कि कुरान मजीद की सूरत तौबा की आयत नंबर 122 है, कि जिसमें खुदा बंदे खुदा फरमाता है कि फलाउला नफर मिन कुल्ले फिरकतिन, कि तुम क्यों अपने तुम में से कुछ लोग क्यों नहीं यानी नफर करते, यानी क्यों नहीं तुम जो है वो सफर करते हैं, और तुम किस काम के लिए फर्द यतफक्कहु फिद दीन, ताकि तुम दीन के अंदर तफक्कुह करो, यानी गहराई के साथ दीन का मुताला करो, तुम में से एक ताइफा एक खास गुरु क्यों नहीं उठता कि जो ये काम करे, क्यों वली यंजुरु कौमहुम, ताकि वो अपनी कौम को खबरदार कर सके, इजा रजाओ के जब रुजू किया जाए उसको खबरदार कर सके, यानी तो एक ये वाजिब किफाई है कि यानी कौम में से बाज़ अफराद उठे जो कि फिकाहत के दर्जे तक दीन के अंदर दीन की मालूमात को हासिल करें, फकी यानी गहराई के साथ दीन की मालूमात को हासिल करने का नाम है फिकाहत, ताकि वो मर्जे होने का उनवान पाए, और उसकी तरफ किया जाए कि जब उनकी तरफ रुजू करें तो फिर फरमाते हैं कि इज़ा रजाउ अलैहिम, ताकि उनकी तरफ रुजू किया जाए, और लअल्लहुम यहज़रून, ताकि उनमें से शायद के कुछ लोग खबरदार हो जाए, शायद के लोग इनकी बात मान ले। तो कुरान मजीद تذکرہ آیا کہ بعض لوگ فقاہت کے درجے تک دین کی معلومات حاصل کریں تاکہ لوگ ان کی طرف رجوع کریں تو وہ ان کو خبردار کریں. اسی طریقے سے ہم دیکھتے ہیں کہ ایک خاص روایت ہمارے پاس امام زمانہ علیہ الصلوۃ والسلام سے اس حوالے سے کہ امام فرماتے ہیں کہ فاما الحوادث الواقعہ فرجعوا فیہا الی رواۃ حدیثنا، کہ وہ ہمارے روزمرہ کے حوادث ہیں ان میں ان کے حوالے سے ہمارے احادیث کو پیش کرنے والے راویوں کی طرف رجوع کرو. تو یعنی کہ دیکھیں فقاہت کیوں ضروری ہے، یہ کیسے پتہ چلے گا کہ یہ روایت امام کی ہے؟ اس کے لیے فقاہت کے درجے تک حاصل کرنا ضروری ہے دین کی انفارمیشن، دین کی معلومات کو. یہ کیسے معلوم ہوگا کہ امام نے کہا ہماری حدیث کو پیش کرنے والا ہو؟ تو اس کو پرکھنے کا کام فقاہت کے درجے کے تک پہنچنے کے علاوہ ممکن نہیں ہے. کیوں؟ امام نے فرمایا فَإِنَّهُمْ حُجَّتِ عَلَيْكُمْ، یہ تمہارے اوپر میری طرف سے حجت ہے. جیسے کیسے حجت ہے؟ وَأَنَا حُجَّتُ اللَّهِ عَلَيْهِمْ، اور میں خدا کی طرف سے ان کے اوپر حجت ہوں. اور اسی طرح ایک امام صادق کی روایت ہے، امام فرماتے ہیں کہ جنہوں نے ان کو رد کیا، امام صادق فرماتے ہیں الرد علیہم کالرد علینا، جنہوں نے ان کو رد کیا انہوں نے گویا ہمیں رد کیا. اور فرمایا کہ جنہوں نے ہمیں رد کیا انہوں نے خدا اللہ تعالیٰ کو رد کیا. اور بتایا کہ جنہوں نے جو خدا کو رد کرے تو وہ قریب ہے کہ وہ مشرک ہے. امام صادق کی روایت ہے اس حوالے سے. تو اس قدر مرجعیت کے ساتھ رجوع کرنا، اور اپنے دینی معاملات کے اندر جس طرح امام معصوم کی زندگی میں امام معصوم سے رجوع کیا جاتا تھا، امام معصوم خود فرما رہے ہیں عارضی طور پہ عصر غیبت کے اندر آپ مراجع کی طرف، مجتہدین کی طرف رجوع کریں تاکہ آپ اپنے دینی معاملات کو ایسی سورس اور ریسورس سے لے سکیں کہ جو قابل اعتماد اور مشروعیت جس کو حاصل ہے دین مبین اسلام.
بہت شکریہ جی، ہمارے ساتھ کالر موجود ہیں. جی السلام علیکم.
وعلیکم. پاس آپ نہیں جاتے، روحانیت آپ حاصل نہیں کرتے، مسجد کے پاس سے تم گزرتے نہیں، تمہیں کیا پتا نماز کیا چیز ہے، مسجد کیا چیز ہے، اللہ کا گھر کیا ہے، جب اس کے پاس سے بھی نہیں گزرو گے تم. تو میں آپ اس طرح اس میں تشریح کر دیں، میں اس چیز کو سن سن کے حیران ہوتا جا رہا ہوں کہ ہم کو کس طرف لے کے جایا جا رہا ہے، ہماری نسل کو کس طرف لے کے جایا جا رہا ہے. کل میرے پاس ایک آئی تھی، وہ بات ایک آیا تھا، وہ بات تو نہیں کرنا چاہتا، بہرحال چھوڑ دیتا ہوں. کل میں نے اس کو پوچھا تھا کہ یار تیری شکل پہ دیکھوں تو کہیں مجھے سنت رسول نظر ہی نہیں آتی، شکل ہی سنت رسول والی نہیں، اور بات تو کر رہا ہے کہ مراجعوں کے خلاف. اب میں کیا تجھے جواب دوں؟ کیا تیرا حلیہ ہی نہیں ہے اس قسم کا کہ میں تجھے اسلام کا جواب دوں؟ تو قبلہ ذرا اس پہ تھوڑی سی روشنی ڈالیں اور مجھے بتائیں کہ ایسے لوگ قوم کو، نسل کو، نئی نسل کو اندھیروں میں لے جا کے کیا حاصل کرنا چاہتے ہیں. چلو ان کا تو مسئلہ حل ہو جائے گا، وہ تو کچھ جس چیز کے پیچھے، ایجنڈے کے پیچھے لگے ہیں وہ تو کر لیں گے، ان کا تو مسئلہ حل ہو جائے گا، باقی قوم کہاں جائے گی، قوم کی نوجوان نسل کہاں جائے گی؟ اس پہ تھوڑا سا فکر کر کے اس پہ روشنی ڈالیں، ذرا لوگوں کو پتا چلے کہ حقیقت کیا ہے. تھینک یو جی، مہربانی، شکریہ
جی، بہت شکریہ جی. قبلہ،
بہت اچھا سوال ماشاء اللہ سے ہمیشہ ہی کیا کہتے ہیں بھائی، ایک اچھا سوال، اس کے ساتھ ساتھ ایک اچھا بہترین تجزیہ بھی کرتے ہیں اپنے باتوں کے اندر اور اپنے سوال کے اندر. اور جیسے سحر آپ نے بھی شروع میں اشارہ بھی کیا تھا اس پروگرام کے آغاز کے اندر کہ واقعی ایک معلم کی ضرورت ہوتی ہے. ایسا نہیں ہو سکتا کہ ایک اسکول کے اندر اگر ہم چاہیں کہ طالب علم ایک خاص مرحلہ تعلیم کا، تربیت کا طے کریں اور بچوں کو اسکول میں بھیج دیا جائے اور ان کو نصاب دے دیا جائے، سب کچھ ہو اور معلم موجود نہ ہو، تو یہ جز لا ینفک ہے تعلیم و تربیت کا، کہ یہ اسکول کے اندر یہ بچے کبھی بھی تعلیم و تربیت حاصل نہیں کر سکتے جن کے پاس نصاب کے ساتھ ساتھ، سلیبس کے ساتھ ساتھ ٹیچر موجود نہ ہو، معلم موجود نہ ہو. تو تقریباً یہی اشارہ بھائی بھی اپنے اس میں کر بھی رہے تھے، اور لیکن اس کے پیچھے سمجھنا ضرور چاہیے کہ پھر یہ سب کچھ سمجھتے ہوئے مخالفت کیوں ہوتی ہے، کیونکہ ان کو پتہ ہے تشیع اس وقت پوری دنیا کے اندر اسلام کا حقیقی ترجمان ہے اس وقت تشیع، اور جس طریقے سے تشیع ترقی کرتا ہوا منازل طے کر رہا ہے پورے خطے کے اندر، تو یہ بہت اچھی طریقے سے دشمنان اسلام بھی اس چیز کو دیکھ رہے ہیں کہ تشیع کی طاقت کا راز دو چیزوں کے اندر ہے، ایک نظام مرجعیت کے اندر ہے اور ایک راز جو ہے وہ اس کا آزاداری کے اندر ہے. تو دشمن نے بھی پھر اسی لیے دونوں چیزوں کی طرف رخ کیا کہ کسی طریقے سے ان کی آزاداری کے اندر تحریف لائی جائے، کہ یہ آزاداری ایسی آزاداری ہو کہ جو وقت کے ظالموں کو نہ چھیڑے، وقت کے یزیدوں کو نہ چھیڑے، جو وقت کے ظلم کے خلاف بات نہ کرے، صرف 1400 سال پرانے یزید کے خلاف بات کرے. اور اس کو تحریف کیا گیا کہ یہ کسی طریقے سے ایک رسم بن جائے، ایک عادت بن جائے، ایک معمول کی اس کے اوپر آ جائے، تاکہ ان ظالم حکمرانوں کو آج پھر منصب اقتدار کے اوپر آنے کا موقع مل جائے. دوسرا انہوں نے کوشش کی, مرجعیت ان کی طاقت ہے, مرجعیت ان کی مرکزیت ہے, مرجعیت ان کو اپنے امام زمانے کے امام سے جوڑتی ہے اور اپنے زمانے کے امام کی تشریف آوری کے لیے زمینہ فراہم کرنے کے لیے یہ قوموں کو بیدار کرتی ہے تاکہ امام کا ظہور جلد سے جلد ہو اور یہ پرچم میں ولایت اپنے حقیقی وارث کے ہاتھ میں چلا جائے. اس خاطر ان کو پتہ ہے کہ یہ ان کی چونکہ بنیاد ہے, اساس ہے, طاقت ہے, بقا کا راز ہے تشیع اور حقیقی اسلام کی, اس خاطر انہوں نے حملہ کیا مختلف عناوین کے ساتھ اور مختلف ممالک کے اندر مختلف طریقوں سے. کسی طریقے سے انہوں نے کہا کہ بھئی یہ تو یہ مرجعیت جو ہے یہ عراقی ہے, یہ مرجعیت ایرانی ہے, یہ مرجعیت فلاں ملک سے تعلق رکھتی ہے, آپ کا اس سے تعلق نہیں ہے. اسی طریقے سے کہا کہ نہیں, ہم تو مستقیماً امام زمانہ سے پوچھیں گے, ہم تو امام کی تقلید میں ہیں مستقیماً. آپ نے بہت اچھی بات کی کہ بھائی وہ طریقہ کار ہمیں بھی بتا دیجیے.
تھوڑا سا ہولڈ کیجیے گا پلیز. جی جی قبلہ.